الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله نبي رحمت شفیع امت صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان رحمت ہے، جو کوئی مجھ پر ایک بار درود پاک پڑھتا ہے اللہ تعالیٰ اس پر 10 رحمتیں نازل فرماتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد۔ رمضان المبارک، کیونکہ آج کے سلسلے کی خاص جو میں کہوں کہ کشش ہے، آج ہمارا جو مدنی کلینک کا سلسلہ ہے، اس کی خاص کشش یہ ہے کہ اس کا تعلق رمضان اور روزوں سے ہے۔ اللہم بلغنا رمضان، اللہم بلغنا رمضان، اللہم بلغنا رمضان، صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ اچھی اچھی نیتیں کر لیجئے، اول تاخیر اللہ کی رضا کے لیے سلسلے میں شامل رہیں گے۔ اگرچہ روایتوں میں یہ مضمون موجود ہے کہ روزہ رکھنے سے صحت نصیب ہوتی ہے، میڈیکلی طور پر بھی اس کو بہت پروف کیا گیا ہے کہ روزے سے انسان کی صحت اچھی ہوتی ہے، اور کئی بیماریاں ایسی ہیں جو روزہ رکھنے سے ان بیماریوں کا حل بھی، ان بیماریوں کا حل روزے سے ملتا ہے۔ تو اگرچہ روزہ ہمیں اللہ کی رضا کے لیے رکھنا ہے، اللہ تعالیٰ نے یہ ایک ایسے مطلب کہ ہم پر عبادت فرض کی ہے کہ بس یہ ہم پر بہت بڑا احسان ہے۔ اللہ تعالیٰ قرآن پاک میں فرماتا ہے، یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون۔ اے ایمان والو، تم پر روزے فرض کیے گئے جس طرح تم سے پہلوں پر فرض کیے گئے تھے، جو پہلے ان پر بھی روزے فرض کیے گئے تھے تاکہ تمہیں تقوی نصیب ہو۔ تو روزے کے بڑے فضائل ہیں، بڑی برکتیں ہیں، بس رکھنا اللہ کی رضا کے لیے ہے، اس کے حکم کی اطاعت کے لیے ہے، اور رہے یہ صحت کے معاملات، وہ بھی اللہ تعالیٰ کی رحمت سے نصیب ہوتے رہیں گے۔ چلتے ہیں ڈاکٹر صاحب کی طرف، کہ ڈاکٹر صاحب اب ارشاد فرمائیں کہ آپ آج کے سلسلے میں ہمارے اسلامی بھائیوں تک کیا پیغام پہنچانا چاہتے ہیں۔
مدی چلن کے ناظرین کے لیے جو آج ہم نے ٹاپک چنا ہے وہ روزہ اور ہماری صحت، روزے سے ہماری صحت پہ کیا کیا فوائد حاصل ہوتے ہیں اور اس کو ہم کس طرح حاصل کر سکتے ہیں، اس پہ آج انشاءاللہ عزوجل ہم گفتگو کریں گے۔ روزے سے جہاں ہم ایک روحانی فائدہ حاصل کرتے ہیں، اسی طرح ہم جسمانی فائدہ بھی اس سے حاصل کرتے ہیں، جو ہم اپنی غلطیوں کی وجہ سے، خوراک میں امبیلنس، متوازن نہ رکھنے کی وجہ سے نقصان کا سبب بنا لیتے ہیں، جبکہ ہم اس کو اگر خوراک کو مناسب رکھیں گے تو یہی روزہ ہمارے لیے بے شمار فائدے لے کر آتا ہے۔ مثال کے طور پہ اگر ہم اپنی جنرل روٹین میں دیکھتے ہیں تو کوئی بھی اگر ہمارے پاس گاڑی ہوتی ہے، بائک ہوتی ہے، کسی بھی چیز کی ہوتی ہے، اس کی ایک ٹیوننگ ہوتی ہے، اوور آلنگ ہوتی ہے، کہ ہم اپنے میکینک سے پاس جاتے ہیں کہ اس کی سارے سسٹم جو ہے نا آپ اوور آل کر دیں، ٹھیک کر دیں۔ تو یہ روزہ ایک طرح سے ایک ماہ کی ہماری باڈی کی اوور آلنگ کرتا ہے، جسم کو جتنے بھی فاسد مادے ہوتے ہیں اس کی سسٹم جو ہمارا کام کر رہا ہوتا ہے اس پہ لوڈ کم پڑتا ہے، تو اس کے جو کام کرنے کا لوڈ کم ہونے کی وجہ سے جو ایکسٹرا کام اس کو کرنے پڑتے ہیں جس کی وجہ سے وہ کام نہیں کر پاتا، مختلف آرگن سے تو ہوتے ہیں۔
ڈاکٹر صاحب اس کو کلینیکلی آٹو فیجی بولتے ہیں، بیسیکلی آٹو فیجی کا مطلب یہ ہوتا ہے کہ پورے سال جو خلیے جسم کے کام کر رہے ہوتے ہیں، کرتے کرتے ان میں کچھ گندگی بیٹھ جاتی ہے، جراثیم پہ ہو جاتے ہیں، جب ایک ماہ کا روزے کی حالت کے اندر وقت گزرتا ہے تو ان خلیوں کو ٹائم مل جاتا ہے ریپیئر ہونے کا. اس پورے پروسیس کو آٹو فیجی بولتے ہیں. اس میں ہوتا ہے وہ خراب چیزیں جو خلیوں میں آ چکی ہیں وہ اپنے اندر سے نکال دیتا ہے. اور اس کے بعد ہوتا یہ بھی ہے کہ اس میں کہ وہ خلیے اور مزید کام کرنے کی صلاحیت آ جاتی ہے. اس سے فائدہ یہ ہوتا ہے وہ اب جیسے ایک خلیہ ہے 11 ماہ سے کم و بیش کام اگر وہ کر رہا ہے, ایک ماہ کا اس کو آپ ریسٹ دیتے ہیں, وہ آٹو قدرت کا نظام ہے اللہ تعالیٰ کا کہ اپنی سیل کے اندر صلاحیت ہے کہ اپنے آپ کو خود ریپیئر کر لے, جو خرابیاں آ گئی ہیں وہ خود ہی اپنے اندر سے نکال لیتا ہے. یہی خلیہ اگر دماغ میں ہوا تو دماغ کے اندر اگر کسی کو بیماری ہوئی الزائمر جیسے عموماً اولڈ ایج کے اندر بیماری ہوتی ہے, اس میں بھولنے کی بیماری ہو جاتی ہے, بہت ساری اور بیماریاں ہوتی ہیں. وہ پیشنٹ, یہ ریسرچ میرے جو نظر سے گزری تھی اس میں لکھا ہوا تھا, وہ پیشنٹ جو اولڈ ایج ہیں الزائمر ڈائگنوزڈ ہیں وہ اگر روزہ رکھیں تو ان کا جو ہیلنگ پروسیس ہے دماغ کا وہ امپروو ہو جائے گا. 10 میں سے 9 پیشنٹ پازیٹو ریسپانس کر رہے ہیں, یعنی ان کی یادداشت امپروو ہو رہی ہے.
ہیلنگ پروسیس سے کیا مراد ہے؟
ہیلنگ پروسیس سے مراد یہ کہ اس کو بولتے ہیں ڈی جنریٹو ڈس آرڈر,
مطلب اس کو دوبارہ ریشیپ کرنا, دوبارہ بنانے والا
پروسیس. جو خلی ہیں ان کو نیورون بولتے ہیں. نیورون ایک دفعہ ڈیمیج ہو جائے تو وہ دوبارہ بن نہیں پاتا, لیکن کچھ صورتوں میں وہ بن بھی جاتا ہے. اگر ہم ایک ماہ کا ان شاء اللہ عز و جل روزہ رکھ کے اس کو گیپ دیں گے تو اس کے ری جنریشن کا جو پروسیس ہے وہ بڑھ جائے گا.
لیکن یہ اللہ تبارک و تعالیٰ کی دیکھیں یہ کتنی بڑی کروڑوں رحمت ہے کہ انسان کے جسم میں سائنس آج میڈیکل اور آج جو ہمیں بتا رہی ہے کہ یہ یوں کرتا ہے, لیکن یہ آٹو تو نہیں ہے نا, کسی نے یہ بنایا ہے, کسی نے اس کے اندر یہ طاقت اور صلاحیت دی ہے, وہی خدا ہے, یہ ہمارا رب کریم ہے. اگر آپ ایک چیز دیکھیں جیسے ابھی آپ نے کہا نا, تو مجھے ایک بڑی بات یاد آ گئی کہ وہ اس کو مطلب وہ خود بھی ایک چیز مطلب کہ نوٹس لے رہا ہوتا ہے
جی,
اور مطلب وہ آٹومیٹیکلی وہ چیز دور ہو جاتی ہے. میں ایک دفعہ کاک پٹ میں بیٹھ کر آ رہا تھا پائلٹ کے ساتھ جہاز کے اندر, تو کچھ اس طرح جان پہچان ہوئی تھی کہ انہوں نے مجھے اندر سے ہی کاک پٹ میں لے لیا پائلٹ کے یہاں کہ اب یہاں بیٹھی ہے. ٹھیک ہے, تو میں بیٹھ کر آیا تو مجھے وہ پائلٹ جو تھے نا جہاز کے وہ مجھے ایسا فنکشن سمجھا رہے تھے. فلائٹ تھی, اب وہ اندر میں کوئی کام ویسے اتنا ہوتا تو یعنی لینڈنگ اور ٹیک آف کے ٹائم پر زیادہ تر ان کا, لیکن وہ ہونا تو بیٹھنا تو پڑتا ہی ہے, تو مجھے پورا وہ آٹو پائلٹ سسٹم ہے نا وہ سمجھا رہے تھے. تو مجھے انہوں نے ایک بات بتائی تھی جو آپ کے یہاں سے بہت خالی باتیں تھیں جو اس سے کلک ہوئی, کہ یہاں پر ان کی جو اسکرین ہے اگر کوئی انجن میں کوئی پرابلم ہوگا نا
جی,
تو انجن میں پرابلم ہوگا تو ان کی اسکرین پر آ جائے گا کہ انجن میں یہاں پرابلم ہو گیا.
صحیح.
اب انجن پرابلم ہوا نا تو کہہ رہا اب یہ بٹن ہے نا یہ ہم اس کو دبائیں گے نا تو آٹومیٹک جا کر اس جگہ کو یہ صحیح کر دے گا اور یہاں پر ہم کو سگنل دے دے گا. تو سائنس جو کچھ کرتی ہے تو وہ دماغ اللہ تعالی کی عطا ہے جو عقل کا استعمال ہوتا ہے. تو یہ دیکھیے کہ یہ روزے کے اندر بھی کتنی اللہ تعالی نے یہ برکت دی ہے کہ اگر آپ تھوڑا سا اس کو ریلیکس دے دیتے ہیں, ایزی کر دیتے ہیں, تو وہ اپنے آپ کو آٹو جنریٹ کر لیتا ہے, اپنے آپ کو خود بخود بنانا شروع کر دیتا ہے. لیکن اس کا تعلق صرف رمضان کے روزے سے تو نہیں ہے نا. اب مثال کے طور پر اگر ہم غور کریں تو ذوالحجۃ الحرام کے جو روزے آتے ہیں مسلسل فضائل جو لکھے ہوئے ہیں, کیونکہ رمضان المبارک کے روزوں کے علاوہ نوافل جیسے شعبان المعظم کے روزے ہیں, اسی طرح رجب المرجب کے روزے ہیں, تو یہ روزے رکھنے سے جو ہم بھوکے پیاسے جو رہتے ہیں, تو آپ کا مطلب یہ کہ یہ ہمارے جو دیگر جو اعضاء بدن ہیں ان کو اس میں آسانی رہتی ہے. تو اگر پورا سال آدمی کچھ نہ کچھ نفلی روزوں کی بھی عادت رکھے اور پھر فرض روزے تو اس نے پورے رکھنے تو شاید اور مزید صحت یابی نصیب ہو.
اس میں ایک بات یہ عرض کرتا چلیں کہ ایک اسٹڈی ہماری نظر سے گزری تھی جس کے اندر ایک بہت مشہور یونیورسٹی ہے وہاں پہ اسٹڈی کی گئی تھی, اور اس میں یہ بتایا گیا تھا کہ بلکہ کچھ پیشنٹس کو ایسا رکھا گیا تھا جن کو فاسٹنگ پہ رکھا گیا تھا, کسی کو 2 دن ہفتے میں فاسٹنگ پہ رکھا گیا تھا, روزے سے رکھا گیا تھا, کسی کو 1 ہفتے میں 1 دن, کسی کو پورا ہفتہ رکھا گیا تھا. تو ان میں جو انہوں نے ایک اسٹڈی لی کہ ان کے جو بھی معاملات تھے پہلے کے مقابلے میں کافی حد تک بہتر ہو گئے, ان میں ایکٹیونیس بڑھ گئی تھی, ان کے اندر جو اگر ان کو کوئی کسی کو معدے کی تکلیف تھی تو وہ کافی حد تک کنٹرول میں آ گئی تھی. ایون ڈائبٹک پیشنٹس کو بھی انہوں نے بتایا کہ ایسا سسٹم ہوا تھا کہ ان کی شوگر لیول بھی جو ہے کم و بیش نارمل کے قریب قریب پہنچ گئی تھی. تو یہ روزہ آپ نے صحیح فرمایا, رمضان میں ہی نہیں ہے روزہ اگر آپ ایک ترکیب سے رکھیں, ہفتہ وار ایک روزہ رکھیں, مہینے میں ایک روزہ رکھیں.
پیر شریف کا روزہ,
پیر شریف کا روزہ, بالکل
دعوت اسلامی کا مدنی انعام بھی ہے
جی. تو پیر شریف کا روزہ رکھیں تو اس میں بھی یہ ہے کہ آپ کی ایک طرح سے ہفتہ وار ہی اوور آلنگ پوری باڈی کی ہو جاتی ہے, نہ کہ سال میں ایک دفعہ ہوگی. تو کر لیں گے تو اس سے آپ کو فائدہ ہی ہوگا, نقصان نہیں ہوتا ہے. لیکن عمومی طور پہ ذہن اس طرح کا بن نہیں پاتا ہے کہ نفلی روزے کی طرف انسان چلے جائے, لیکن ان کا بنانا چاہیے, اس سے جسم کو بہت فائدہ ہوتا ہے. اس طرح اگر رمضان کے روزے جس طریقے سے ہم فرض اپنے اوپر رکھ لیتے ہیں اور ایک ذہن بنا,
فرض ہے رکھنی ہے,
ہاں اس کو ذہن بنا کے ہم کرتے ہیں, پورا کرتے ہیں, اور لیکن اس کا فائدہ ہم اس صورت میں اٹھا سکتے ہیں جب آپ اس کے صحیح انداز میں جو اس کے لوازمات ہیں اس کو پورا کریں. ایک جو آپ کے خوراک کے معاملات ہیں اس کو آپ بہتر کریں, کیونکہ اگر آپ نے 16-17 گھنٹے کا یا 12 گھنٹے کا یا کہیں کہیں 20 گھنٹے کا بھی روزہ ہوتا ہے, وہ 20 گھنٹے کی فاسٹنگ رکھی اور فاسٹنگ کے بعد جو ہے آپ نے اس 4 گھنٹے کے اندر وہ 20 گھنٹے کا حساب کتاب پورا کر لیا, تو آپ کا سسٹم ٹھیک ہونے کے بجائے مزید بگڑ جائے گا.
اچھا ڈاکٹر صاحب, ٹھیک نہیں, میں عرض کر رہا تھا کہ جب ہم روزے کی حالت میں ہوتے ہیں تو میٹابولزم یعنی ہاضمے کا نظام کم و بیش 4-14% بڑھ جاتا ہے. صحیح. اب افطار ہوتی ہے, افطار کے بعد جب ایک میٹابولزم آلریڈی تیز ہوا ہے, اس میں اگر ہم زیادہ کھانا کھا لیں تو کیا ہوگا؟
بڑھ جاتا سے کیا مراد ہے؟
مطلب یہ کہ جسم میں کوئی چیز نہیں جا رہی,
نہیں جا رہی,
جو ہاضم کرنے کے انزائمز وغیرہ ہیں بہت تیزی کے ساتھ اب کام کر رہے ہیں, کیونکہ انرجی تو ہم کہیں سے نہیں لے رہے.
ٹھیک ہے,
تو ہمارے جسم کا نظام ایسا ہے کہ ہمارے جسم سے ہی وہ انرجی بنا رہا ہوتا ہے.
اللہ کی شان ہے, سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. جی,
جیسے کہ ابھی جن کے چربی ہے,
ٹھیک
ہے, اس چربی کو وہ ٹوٹتی ہے, اس سے انرجی بن رہی ہے,
یوٹیلائز کر رہی ہے,
تو بہت تیزی کے ساتھ یہ پروسیس ہو رہا ہوتا ہے. نارملی ابھی جیسے اب ہم روزے کی حالت میں نہیں ہے تو ایک لیول پہ یہ میٹابولک سسٹم چل رہا ہوتا ہے. اب ہم پرولونگ فاسٹنگ پہ چلے گئے کم و بیش 12-16 گھنٹے کی, تو یہ انرجی بنانے کا پروسیس تیز ہو گیا.
ٹھیک ہے,
تو یعنی جس اوپر سے کچھ ہم کھا نہیں رہے, انرجی زیادہ ہمیں چاہیے, تو سسٹم تیز ہو گیا. اب اس صورت میں ڈاکٹر صاحب بتا دیجیے گا کہ زیادہ اگر آپ کھانا کھا لیا, میٹابولک ریٹ آپ کا تیز ہے, تو کیا ہوگا؟
دیکھیں, وہ عمومی طور پہ آپ نے دیکھا ہوگا کہ نارملی ہم بات کرتے ہیں کہ جیسے افطار ہوتی ہے, افطار کے اندر بہت زیادہ ایک وہ طلب ہوتی ہے کہ یار جلدی سے میں کھا لوں, یہ بھی کھا لوں, وہ بھی کھا لوں, اور وہ کھانے کے بعد آپ یہ دیکھیں گے شاید مغرب کی نماز پڑھ کے بھی وہ آ رہے ہوتے ہیں تو وہ پیٹ میں درد کی شکایت کرنا شروع کر دیتے ہیں. فوری طور پہ یہ چیز سامنے آ جاتی ہے, یا ایسیڈیٹی بڑھ جاتی ہے, کیونکہ ایسڈ جو ہے نا اس کا جو امبیلنس ہوتا ہے نا وہ بالکل بیلنس جو ہوتا ہے وہ امبیلنس ہو جاتا ہے. جو باڈی کی جو تیزابیت ہوتی ہے اس میں امبیلنس پیدا ہو جاتا ہے, جس کی وجہ سے یہ شکایت شروع ہو جاتی ہے. یہ تو انیشیلی پہلی سمٹم, پہلی علامت آپ کے سامنے.
سب اس کا مطلب یہ ہے کہ افطار بالکل ہلکی کرنی چاہیے,
بالکل ہلکی کرنی چاہیے, اور اس کے اندر
ہلکے سنت کو
دیا گیا نا. ہم تو پانی تقریباً امیر حسن کے ساتھ پانی کا ہی تقریباً استعمال ہے.
بالکل, پانی
کھجور لوگ
کھجور اور پانی جو ہے ایک آئیڈیل چیز ہے کہ آپ کھجور سے لیں اور پانی سے لیں. اس کی سائنٹیفکل ریزن یہ ہے کہ اگر جب آپ کھجور آپ لیتے ہیں تو کھجور کے اندر جو گلوکوز کا لیول ہوتا ہے, کیونکہ آپ دو چیزوں میں آپ کا لاغرپن آتا ہے, ایک تو جب آپ فاسٹنگ کی حالت میں ہوتے ہیں, روزے کی حالت میں ہوتے ہیں, تو آپ کا باڈی میں جو ایک پوٹیشیم لیول ہوتا ہے وہ بڑی تیزی کے ساتھ بڑھنا شروع ہو جاتا ہے, جس کی وجہ سے آپ عصر مغرب کے درمیان بالکل لاغر ہو جاتے ہیں. دوسرا ہائپوگلائسیمیا یعنی شوگر کا لیول آپ کا نیچے گرا ہوا ہوتا ہے, بہت تیزی کے ساتھ نیچے گرا ہوا ہوتا ہے, تو اس کی وجہ سے آپ لاغر پناہ رہتے ہیں. جب آپ کھجور لے لیتے ہیں تو کھجور لینے کے فوراً بعد اس کی جو وہ لعاب کے ساتھ ابھی وہ آپ کے منہ میں ہی ہوتا ہے, گلوکوز بننا شروع ہوتا ہے, میٹھی چیز جاتی ہے, تو فوری طور پہ آپ کا انرجی لیول ایک دم بڑھتا ہے. ایک اسٹڈی کے مطابق کم و بیش اگر آپ 3 یا 4 کھجور کھا لیتے ہیں, جو میرا خیال میں 100 گرام کے قریب قریب بنے گی, 4 کھجور 5 کھجور, تو اس میں جو کیلوریز کی مقدار ماپی گئی ہے وہ 300 سے زیادہ کیلوریز. اگر اس وقت آپ نے 4 کھجور کھا لی اور اس کے بعد آپ نے وہ جو بھی آپ کے لوازمات ہیں وہ بھی کھائے, تو آپ اوور ایٹنگ میں چلے گئے.
صحیح,
ٹھیک ہے. اب پانی کی طرف اگر آپ آتے ہیں تو پورے 12 تقریباً آپ اگر باڈی کی حیثیت پہ غور کرتے ہیں تو آپ کی پوری باڈی پہ تقریباً پانی ہی پانی ہے.
صحیح,
یعنی کہ آپ کو ظاہری طور پہ نظر نہیں آتا لیکن آپ کی बॉडी तकरीबन 80-90% पानी पे चल रही है।
सही,
ठीक है,
65% ये सब पानी,
65%
पानी
ब्लड के अंदर अगर आप आ जाते हैं तो तकरीबन 70% से ज्यादा क्रॉस कर जाता है। अब उसके अंदर अगर पानी की मिकदार कम होती है आपकी पूरी बॉडी के अंदर पानी की मिकदार कम होती है तो अल्टीमेटली क्या होता है, आपकी जो ब्लड की कंसंट्रेशन होती है, जो गाढ़ापन होता है वो बढ़ता है।
सही,
ब्लड की कंसंट्रेशन बढ़ जाती है जिसकी वजह से आपको प्रॉब्लम शुरू हो सकती है। तो आप अगर फौरी तौर पर पानी पीते हैं तो वो आपकी कंसंट्रेशन को मतलब न्यूट्रलाइज कर लेती है, बराबर कर देती है उसकी। तो ये दो चीजें जो है ना ये आपको तिब्बी तौर पर बहुत फायदा देती है।
मतलब ये डॉक्टर साहब इफ्तार में पानी पहले पिए और खजूर का इस्तेमाल करें,
बेस्ट है।
सही, अब इसके बाद मजीद जो खाना है वो कितनी देर बाद खाएं, फौरी खाएं या नमाज पढ़ के खाएं?
देखिए इसमें तो
खाना क्या खाएं
जी, ये तो
ये अलग सवाल है।
अभी
ये,
तो फिर मैंने वक्फा लिया
तो इंशाल्लाह हम डिटेल में बात करेंगे खाने।
मुझे तो नहीं लगता कि एक सिलसिले में हम इसको पूरा कर सकेंगे,
वो मटेरियल
टारगेट है,
क्योंकि अभी तो बांग्लादेश चल रहा है। बांग्लादेश वाले क्या करते हैं, आपकी इफ्तारी कैसी है?
हमारे यहाँ जो इफ्तार करते हैं
उमूमन इतने घंटे का रोजा होता है जितना पाकिस्तान
जी जी, हमारे यहाँ जब
बंगला में बोलेंगे
हमारे এখানে যে আফতারি যে সিস্টেম হয় তো এটা দুপুর 3টা থেকে শুরু হয়ে যায় রান্না করা।
মানে কি
3 বাজে সে পকনা শুরু হয়ে যাতা হ্যায়।
ওকে আই ইউ তোরা চলো না তো হম
দুপুর মে তো
আমকো ভি তো পতা যায় হ্যাঁ বলে কি না বলে হলো।
তো 3টা থেকে রান্না শুরু হয়ে যায়। তো প্রথমত চানা রান্না হয়,
চানা
চানা, তারপরে পেঁয়াজু,
ক্যা
ফুলড়ি,
আচ্ছা পকোড়ে
পকোড়ে, আলু চপ, বেগুনি, এগুলো রান্না হতে শুরু হয়। আচ্ছা
কবাব
কবাব এগুলো রান্না হয়, ফিরনি হয়ে যায়, কলা তো আছেই,
কলা
কেলা
কেলা,
তারপরে আম, যদি ফল যদি মৌসুম অনুযায়ী,
ওকে
মৌসুম অনুযায়ী তো এটা শুরু হয়ে যায়। তারপরে শরবত থাকে, লেবুর শরবত, দুধও থাকে, তারপরে
ইফতার মেনু রাখা হয়
সাজানো থাকে
ঘরে
ঘরে
দাওয়াতো মে হতা
না না ঘরে ঘরে ঘরে
বাংলাদেশ মে এক সিলসিলা করতে হবে।
শুধু এটা না, আর তারপর থাকবে মশলা দিয়ে মশলা সে ও চটনি বানাতে হ্যাঁ উসকে বাদ তারপরে ফির যেমন খিরা আছে, তারপরে গাজর আছে, এইভাবে করে সালাদ বানানো হয়। আচ্ছা মুড়ি মাস্ট বি, মুড়ি মুড়ি
মুড়ি
মুড়ি মুড়ি চাওয়াল হ্যাঁ উসকো হালকা ভিঙ্গো কর নমক দেকে ফির উসকো তাওয়া মে দেকর থোড়া বালু হতা গরম কর ফির দেতে তো ফির ও মুড়ি হতা না উসকো ইয়া বহুত কম মিলতা হ্যায় তো ফির ও মাস্ট বি হোনা চাহিয়ে মুড়ি। ফির উসকো হাম পুরা মিলাতে না বড়া সেনি লেতে বড় সেনি নেওয়ার পরে চানা পেঁয়াজু হ্যাঁ তারপরে যা কিছু আছে সবগুলো দিয়ে দিয়ে দেবো তারপরে মুড়ি দিয়ে। আচ্ছা তার ওখানে কি মিষ্টিও থাকে তার মধ্যে, বুন্দিয়া বুন্দিয়া আমরা বলি একটা মিষ্টি আছে সেটাও দিয়ে তারপরে সবাই মিলে খাবে একেবারে পেট ভরে খাবে। না ওই আজান হচ্ছে আজানের সাথে যখন সময় হয়ে গেল সবাই খাচ্ছে একেবারে আর হিলা যায় না মানে হিল নেই সকতে আব নেই জামাত পকড়না হ্যাঁ তো ইসকো রাখ দো অভি নমাজ পড় কে আতে হ্যাঁ ঠিক হ্যাঁ নমাজ পড় কে ফরন ফির বেঠ গে ইসকো খতম করনা হ্যায় পুরা জিতনা পকড়না সব খতম কর লিয়ে আর শরবত ওগে পি লিয়ে হো গিয়া বহুত ইয়া তক হো গিয়া আব কে থোড়া সা রেস্ট হুয়া চল কদমি তো বহুত কমই হোতা হ্যায় উসকে উপর আগে চায় শায় পি লিয়ে তো অলগ বাত হ্যায় আব তারাবি পড়না হ্যায় তারাবি কে লিয়ে গিয়া ইয়া খানা পক রহা হ্যায় ঘর পে।
আচ্ছা আব পকেগা আব
আব রাত কে খানা হ্যায়
আচ্ছা রাত কা নেই থা
ই রাত কা নেই থা
আচ্ছা ঠিক হ্যায়
তো ফির তারাবি পড়ে গে পড়নে গে ফির ইয়া পক গয়া পুরা জো ভি পকতা হ্যায় খানা সব বেঠে ইয়া ঘর পে আর ফির খানা চলা রাত কা উসি তরহ খানা চলা জিস তরহ খাতে হ্যায় না
আমুমন দিন
জিস তরহ আমুমন দিন মে খাতে হ্যায় না রোজা কে আলাবা খানা হো গিয়া চলো আব লেট গে আব লেট গে সহরি কে লিয়ে উঠনা হ্যায় তো ঘর কে জো খাওয়াতিন হযরাত হ্যায় তো ইয়ে বিফোর উঠ জাতে হ্যায় পকনে ফির পকেগা না ফির খানা পকনা হ্যায় তো ক্যা খায়েঙ্গে আগর কো রোটি খানা চায় তো রোটি আমুমন হামারে ইয়া ভাত হি খাতা না চাওয়াল কিউকি রোটি মে উতনা ইয়ে নি হোতা কি ভাত কা থোড়া রিল্যাক্স হোতা হ্যায় তো ও কোই ভাত পকাতা হ্যায় ইয়া কোই রোটি চাওয়াল চাওয়াল পকাতা ইয়া কোই রোটি পকাতা ফির ওয়াহা নেই ডট কে খানা হ্যায় কিউকি মগরিব তক তো রহনা না
ভুকা রহনা
হ্যায় ভুকা রহনা তো সহি সে খানা হ্যায় নাহিং পানি ভি পিনা হ্যায় কাম করো দুধ ভি পি লেনা হ্যায় তো ইসি তরহ ডট কে ও ফাইনাল খানা হোতা হ্যায় কিউকি আবি হামে
ওয়া ও জো 2-3 মিনিট তক আখরি চলতা হোগা
হ্যাঁ আখরি চলতা হোগা ফির রোটি আবি ভি টাইম হ্যায় 2 মিনিট টাইম হ্যায় তো ইসকো খতম করনা হ্যায় খতম কর লিয়ে या तो फिर दोबारा हो गया तो बहुत प्रॉब्लम होता है। मेरे ख्याल से गैस का जो टेबलेट होता है ना वो रमजान में बहुत ज्यादा
डॉक्टर के बरस लगता है
बहुत बहुत, ये समझ भी नहीं आता है। बाज होगा तो लोग ऐसे भी है नमाज में जाते हैं ना खा कर जाते हैं, वो बेचारा होता गिर जाते हैं ठीक है ना,
तो मानते नहीं है,
मानते नहीं है, फिर भी दिल नहीं मानता, फिर अगला दिन वो होना चाहिए, फिर अगला दिन यही होता है, प्रॉब्लम हो रहा है, पेट गुटर गुटर कर रहा है बहुत। अच्छा,
ये तो डॉक्टर साहब ये तो हुआ बांग्लादेश, क्या क्या लगता है अब सुनते रहे तो अब दूसरा ये, अब यूके वाले क्या करते होंगे जरा सोचे, 3 घंटे इनके पास होगा, 20 घंटे 21 घंटे 3, 3.5, 4 घंटे इनके पास जैसे स्पेयर है, तो अब इन्होंने इतनी देर के अंदर मगरिब इफ्तार करनी है, अब अगर ऐसा कुछ है वहां तो एक अलग है, मगर ऐसा होता होगा, यानी कि यूं के दावत इस्लामी के मदनी माहौल ने शायद को बहुत ही कम ही होंगे जो इससे शायद बचे हुए होंगे अमीर सुन के सुन सुन कर भी, लेकिन शायद हो सकता है कि एक तादाद मतलब कहीं बाहर नहीं निकलती ना, शायद इसकी वजह यह यार घर में ये लवाजमत होने बहुत जरूरी है, इफ्तार के गोया के ये लवाजमत है, तो यूके वाले क्या करते होंगे जरा मेरी तो समझ में नहीं आ रहा कि ये मगरी के बाद ये करना है फिर मगरी पढ़नी है, मगरी के बाद फिर खाना है या नहीं, फिर ईशा है, ईशा के बाद तरावी है, तरावी के बाद फिर से 3 घंटे के अंदर इन्होंने 4 से 5 काम करने, तो ये तो अब ये के ऐसा कुछ जो हो रहा है, अब यहां भी बहुत कुछ हो रहा है आपके यहां, तो ऐसी सूरत हाल के अंदर आप कह रहे हैं कि जैसे रोजा भूख सेहत, और हदीस में भी आया कि रोजा रखो तो सेहत याबी के हवाले से, लेकिन हमारे देखा गया कि रमजान मुबारक में डॉक्टरों के पास रश, ये आपका भी तजर्बा
बढ़ जाता है,
तो अब इस पर हम थोड़ा सा आ रहे हैं
इसकी, इसमें से सबसे बड़ी वजह वही होती है जो आप ये कह रहे हैं कि बद एहतियाती खुराक के अंदर बद एहतियाती, मेन रीजन ये मेन वजह यही आती है इसके अंदर कि उसकी वजह से ये प्रॉब्लम्स खड़े हो जाते हैं। अब अगर हम फिर वही चले जाते हैं, अगर हम पुरानी बातों पे चले जाते हैं कि एक स्टडी और हमारी नज़र से गुजरी थी कि कुछ अर्से पहले तकरीबन 90s में एक कॉन्फ्रेंस हुई थी जिसके अंदर रोजे और सेहत के ऊपर डिटेल्स हुई थी, उसमें तकरीबन 50 से ज्यादा मकाले पढ़े गए थे पूरी दुनिया से, और एक स्टडी दी गई थी कि रोजे से जो फवायद होते हैं वो कहाँ कौन कौन से जो हमारे आज़ा हैं जिस्म पे कहाँ कहाँ फायदे होते हैं, तो बड़ी इंटरेस्टिंग थी कि जिस्म का कोई एक हिस्सा भी ऐसा नहीं उसमें बताया गया था कि जिसमें फायदा नहीं होता, जिगर पे आपको फायदा हो रहा है उसका, मेदे पे आपको फायदा हो रहा है, दिल पे आपको फायदा हो रहा है, गूदे पे आपको फायदा हो रहा है, लबलबे पे आपको फायदा हो रहा है, आंतों पे आपको फायदा हो रहा है, दांतों पे आपको फायदा हो रहा है।
सब्जेक्ट टू
फास्टिंग रोजा,
रोजा कैसा, रोजा तो रखते हम लोग
नहीं, मतलब वो
ऐसा
नहीं, ऐसा नहीं याला नहीं, मैंने पहली अर्थ किया था तो यहाँ पे इसके असल फवायद,
ये भी पाकिस्तान का निजाम भी को मतलब भरे हुए दस्तरखान हमारे भी,
हाँ,
मगरी का वो जैसे बिल्कुल वो
एग्जैक्ट
हमारे मुनाजात इफ्तार में भी जो मदनी चैनल पे भी जो बैठते होंगे और बैठना चाहिए खासतौर पर मुनाजात इफ्तार के टाइम, तो मदनी चैनल को तो आपको छोड़ना नहीं चाहिए, बल्कि मदनी चैनल ही नहीं छोड़ना चाहिए कि ये गुनाहों से बचकर आपको इंशाल्लाह रमजान मुबारक गुजरवा देगा और नेकियां कमाने का आपको मौका देगा, बिलखसूस इफ्तार के वक्त जब आप इफ्तार कर रहे हैं अल्लाह अल्लाह कबूलियत दुआ का वक्त, उस वक्त आंखों के सामने बस ये दुआ और रोने के मनाजिर और इक्कत भरे मनाजिर हो, ना बदनिगाहियां हो ना म्यूजिक हो, ऐसी कोई चीज नहीं होनी चाहिए, अल्लाह तौफीक दे तो हमें ये मदनी चैनल बस आप देखते रहें तो और मदीना मदीना करते रहें बस इंशाल्लाह ये जन्नत के रास्ते में लेकर आपको मदनी चैनल चलेगा। तो अब ऐसे में भी सामने खाना, तो अब ये आप गौर करते रहें मदनी चैनल के नाज़रीन, आपको हम अभी से थोड़ा सा वो जहन देना शुरू कर रहे हैं कि क्या रोजा भी रखना और सेहत भी पानी है।
अच्छा रोजे सब अभी जैसे आप ध्यान फरमा रहे थे रोजे के फायदे, अब जैसे वो मरीज जो ऑलरेडी किसी मर्ज में मुब्तला है जैसे शुगर है, ब्लड प्रेशर हुआ हुआ है, टीबी हुआ हुआ है, दीगर क्रोनिक बीमारियां हैं, वो इसी में मैं ये देख रहा था कि वो क्रोनिक बीमारियां टीबी हुई भी है, शुगर हुई भी है, ब्लड प्रेशर वगैरह सारे अमराज हैं, रोजे के क्या इन पे भी फायदे होते हैं?
हम कॉल लेंगे फिर आपका जवाब दे देना। जी कॉल चलाइए।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
सके अत्तार मोहम्मद शाहरुख अत्तारी बूंदी राजस्थान हिंद से अर्ज कर रहा हूँ। सिलसिला क्लिनिक बहुत ही प्यारा सिलसिला है और हमारे प्यारे प्यारे निगरान शुरा के जो मदनी फूल ہمیں ملتے ہیں وہ الحمدللہ واقعی اگر جو ان مدنی پھولوں پر عمل کر لے تو واقعی بہت ہی فائدہ ملتا ہے الحمدللہ. مجھے ڈاکٹر صاحب سے معلوم کرنا ہے کہ کمزوری ہے اور اب اس بیچ روزہ رکھیں تو کیا کیا کھائیں, کیا کیا پئیں, سحری کے وقت افطار کریں تو کس سے افطار کریں اور سحری کریں تو کس سے چیز سے سحری کریں, اس کی رہنمائی فرما دیجیے
انشاءاللہ تعالی. جزاک اللہ, آپ نے حوصلہ افزائی بھی کی, اللہ تعالی آپ کو جزا خیر عطا فرمائے. ڈاکٹر صاحب سے جواب بھی لیتے ہیں انشاءاللہ. جی کال چلائیے.
السلام علیکم
و رحمۃ اللہ وبرکاتہ. وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
میرا نام محمد محسن تنویر ہے, میں ملتان سے بات کر رہا ہوں. یہ آپ کا مدنی کلینک دیکھتے ہیں. میری بیوی کو ٹانسلز کا پرابلم ہے اور ڈاکٹروں نے آپریشن کا کہا ہے, گلے کے ٹانسلز کا پرابلم ہے. تو اس کے لیے برائے مدینہ کوئی اچھا سا مدنی علاج بتا دیں کہ ہمیں آپریشن نہ کرانا پڑے, یہ مدنی بھی ہے کہ گلے کے ٹانسلز کا مسئلہ حل ہو جائے.
جی اور کال چلائیے.
میں محمد خالد بات کر رہا ہوں کراچی سے, اور میرے نا پاؤں کی ایڑیوں میں درد ہے اور نہ پیر سن بھی ہو رہے تھے, اس بارے میں معلوم کرنا تھا مجھے.
انشاءاللہ تعالی معلوم کرتے ہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. اچھا پہلے تو ڈاکٹر سلمان نے جب سے سوال کیا تھا وہ, پھر وہ افطاری اور افطار میں کیا کیا کھائیں, کمزوری بھی ہے انہیں.
ڈاکٹر صاحب عموماً جو ہے نا لوگ یہ کسی بیماری میں مبتلا ہوتے ہیں اس وجہ سے روزہ نہیں رکھتے کہ ہم یہ بیماری ہے, یا جیسے کسی کا آپریشن ہو گیا ہے, یا کسی کو شوگر ہے, کسی کو بلڈ پریشر ہے, کسی کو ٹی بی ہے, کسی کو گھٹنوں کا مرض ہے, اس طرح کے امراض میں جو لوگ مبتلا ہوتے ہیں وہ روزہ نہیں رکھتے یا رکھ نہیں پاتے, تو کیا ایسے لوگوں کو روزہ رکھنا چاہیے؟
دیکھیں اس میں
یا روزوں کے ان بیماریوں پہ بھی فائدے ہیں؟
روزے کے ڈیفینیٹلی ان بیماریوں پہ بہت فائدے ہیں.
صحیح.
تو بہتر ہے کہ اپنے جو بھی معالج ہیں ان سے مشورہ کر کے اس کو روزہ رکھا جا سکتا ہے. آج کل ایسی ادویات موجود ہیں جن کی ڈوز اوپر نیچے کر کے, خوراک کو اوپر نیچے کر کے وہ دی جا سکتی ہے, اس کو سامنے رکھ کے چاہے کوئی سی بھی بیماری ہو, چاہے وہ شوگر ہو, بلڈ پریشر ہو, ایون شوگر اور بلڈ پریشر تو اگر آپ روزے کی حالت میں ہوں گے تو یہ تو کنٹرول لیول پہ آئے گا آٹومیٹکلی, اس میں خوراک ویسے ہی کم ہو جائے گا. بہت پازیٹیو
روزے کے,
جی
روزے
کے
دونوں, بہت بلڈ پریشر پہ بھی اور شوگر پہ بھی.
بالکل دیکھیں اگر آپ ٹیکنیکلی طور پہ بھی دیکھتے ہیں تو فرق پڑتا ہے, بہت زیادہ فرق پڑتا ہے. دیکھیں ہوتا کیا ہے کہ جب انسان صبح صادق سے لے کے غروب آفتاب تک فاسٹنگ پوزیشن کے اندر ہوتا ہے تو اس کے اندر جو موجود اجزاء ہوتے ہیں وہ اس کے ہارٹ کو زیادہ کام کرنا پڑتا ہے.
صحیح.
ٹھیک ہے نا, کیونکہ آپ انٹیک نہیں لے رہے ہوتے, کھا نہیں رہے ہوتے ہیں تو آپ کا ہارٹ کام کر رہا ہوتا ہے زیادہ.
صحیح.
جب ہارٹ آپ کا کام کر رہا ہوتا ہے تو آپ کے بلڈ یعنی خون کے جو وہ ہوتے ہیں دورانی ہیں اس کا لیول تھوڑا سا کم ہونا شروع ہوتا ہے آپ کا. ٹھیک ہے, جب خون کا دورانیہ کم ہونا شروع ہوتا ہے تو خون کے اجزاء جو ہیں وہ اس کی جو والز ہوتے ہیں پٹھوں پہ دباؤ کم ڈالتے ہیں.
صحیح.
دورانیہ کم ہوگا تو پٹھوں پہ دباؤ کم پڑے گا, جب پٹھوں پہ دباؤ کم پڑے گا تو آٹومیٹکلی بلڈ پریشر جو آپ کا شوٹ کر رہا ہوگا بڑھ رہا ہوگا وہ لوور لیول کے اوپر آنا شروع ہو جائے گا. تو یہ روزے کی
کے لیے جو نون کیس آف ہائپر ٹینشن, ان کو بلڈ پریشر کا ہے مسئلہ,
جی جی,
اور وہ روزہ رکھ رہے ہیں تو اس کا مطلب روزہ رکھنے سے ان کا بلڈ پریشر لو ہوگا یا بیلنس ہو جائے گا؟
بیلنس ہو جائے گا, لیکن ادویات ڈاکٹر کی مشورے سے استعمال کریں گے, اپنے مالک سے پہلے مشورہ کریں گے, اس کے بعد جا کے اس پہ عمل کریں گے کہ کوئی بھی ادویات وہ جو ایڈجسٹمنٹ ملتی ہے اس کے مشورے کے بعد. یہ ہم ٹیکنیکلی چیزیں بتا رہے ہیں بیسیکلی کہ روزے کے کیا ہم کو فوائد ہوتے ہیں, لیکن اگر اس پہ فیصلہ کرنا ہے تو اپنے مالک سے مشورہ کر کے فیصلہ کریں گے, وہ ان کی کنڈیشن کو بہتر سمجھتے ہوں گے کہ ان کی کنڈیشن کیا ہے کیا.
لیکن رجوع ہر ایک ڈاکٹر کے کہہ دینے پر روزہ فرض
نہیں,
روزے چھوڑے نہیں جائیں گے,
نہیں چھوڑے جائیں گے,
اس کے لیے شرعی رہنمائی رہنی بہت ضروری ہے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
محمد شہزاد عبداری ضیاء کوٹ ماشاء اللہ روزہ اور ہماری صحت بہت پیارا پروگرام ہے کلینک کا. حاجی صاحب یہ تو میں تازہ تازہ بات عرض کروں گا کہ پہلے تو آپ کو خوش آمدید کہتا ہوں اور آپ کا ماشاء اللہ دورہ ساؤتھ افریقہ کیسے رہا. بنگلہ دیشی اے ٹی وی کی بہت بہت مبارک ہو. تمام عاشقان رسول جو بنگلہ دیش میں ہیں ان کو بھی بہت بہت مبارک ہو. حاجی صاحب ایمانداری سے کہ جب روزہ دعوت اسلامی کے ماحول میں رکھا ہے, یہ بھی 15 شعبان کا رکھا ہے, ایسی روحانیت اور نورانیت حاصل ہوئی. یہ میں نفلی روزے کی بات عرض کر رہا ہوں, واقعی روزوں میں ہے ہی برکت. ہمارے پیارے آقا صلی اللہ علیہ وسلم کی ہر ہر اداؤں میں برکتیں, رحمتیں, نورانیت اور روحانیت ہی ہے. دعا گو ہوں کہ اللہ تعالیٰ ہم سب کو تمام روزوں کی ادائیگی اور ان کی روحانیت اور نورانیت عطا فرمائے. دعاؤں کی درخواست ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. ماشاء اللہ, حوصلہ افزائی کا بھی شکریہ, مبارکباد دینے کا بھی شکریہ. واقعی بنگلہ زبان میں مدری چینل کی انشاءاللہ اپنے اس کے اپنے مدعی بہارے ہوں گے. سفر تو اب دیکھیں اللہ قبول فرما لے تو سفر مدینہ مدینہ. دعا کیجیے اللہ تعالی قبول کر لے.
سب سوال کے جوابات دے دیجیے. پہلا سوال تھا کہ ان کو کمزوری ہوتی ہے,
کمزوری اور سحری افطاری کس طرح کرنی
چاہیے.
کمزوری کا جہاں تک سوال ہے تو اس میں کمزوری کے حوالے سے ہی اگر ہم بات کرتے ہیں کہ جو روزہ ہوتا ہے
جی,
روزے کی حالت کے اندر جو ہماری باڈی کے اندر جو خون ہوتا ہے
صحیح
ٹھیک ہے, وہ کہاں سے بنتا ہے؟ وہ بون میرو سے بنتا ہے, یعنی کہ ہڈیوں میں جو گودا ہوتا ہے وہاں سے وہ ڈیولپ ہونا شروع ہوتا ہے. اس کا کام یہی ہوتا ہے. اب جو کمزور لوگ ہوتے ہیں ان میں بھی جو بطور خاص جو ہوتا ہے گودا وہ کام کر رہا ہوتا ہے, لیکن وہ تھوڑا سست کام کر رہا ہوتا ہے, لیکن یہ نہیں ہوتا کہ اس میں کام نہیں کر رہا ہوتا, کام کر رہا ہوتا ہے وہ ٹھیک ہے. لیکن اگر آپ روزے کی حالت کے اندر ہوتے ہیں تو آپ کی بلڈ سرکولیشن میں جیسے بتایا کہ تھوڑا سا پریشر کم ہوتا ہے اس کا, تو اس میں خون کی پروڈکشن تھوڑی سی بڑھ جاتی ہے, یعنی کہ آپ کا بون میرو ایکٹیویشن جو ہے نا, جو گودا ہوتا ہے اس کا ہڈیوں کا, وہ اس کے اندر سے پروڈکشن ریڈ بلڈ سیلس کی بڑھ جاتی ہے, تو اس میں آٹومیٹکلی ایکٹیونیس آ جاتی ہے, اس میں چستی آ جاتی ہے. تو یہ ایک سائنٹیفکلی ریزن میں آپ کو بتا رہا ہوں. تو سستی تو ان کی اپنی پیدا کردہ ہوگی, جو کمزوری ہوگی ان کی اپنی پیدا کردہ ہے. تو یہ سوچ لینا کہ یار اس سے مزید کمزوری پیدا ہوگی یا پرابلم ہوگی, تو میرے خیال میں وہ مناسب نہیں ہے. تو روزہ رکھیں, کھانے کا اپنا احتیاط رکھیں, ڈائٹ اپنی پراپر طریقے سے لیں, جس طریقے سے انشاءاللہ سجل آنے والے سلسلے میں ہم ان کو یا آگے جا کے ان کو بتائیں گے بھی کہ کھانا سحری کس طرح کرنی چاہیے, کون کس قسم کی غذائیں سحری میں استعمال کرنی چاہیے, افطار میں کس قسم کی غذائیں استعمال کرنی چاہیے. وہ انشاءاللہ جب وہ ہم بتائیں گے اگر اس طریقے سے یہ استعمال کریں گے
تو اس میں
کافی فائدہ ہوگا.
عام لوگوں میں کنسیپٹ یہی پایا جاتا ہے کہ عموماً روزہ رکھتے ہیں تو کمزوری ہو جاتی ہے, ویکنیس لگتی ہے. تو کیا روزے کی وجہ سے کمزوری لگ رہی ہوتی ہے؟ روزے کا کمزوری سے تو کوئی ایسا کوئی ڈائریکٹ تعلق نہیں ہے.
نہیں, کوئی تعلق نہیں ہے. جیسے میں نے پہلے عرض کیا تھا کہ اس کے اندر صرف دو ایشوز آتے ہیں
صحیح,
وہ بھی آپ کو تقریباً یہ سمجھ لیں کہ عصر مغرب کے درمیان یہ دو تین گھنٹے کا ایک فیس ہوتا ہے جس میں یہ پرابلم آپ کو فیس کرنی پڑتی. ایک تو آپ کو بلڈ شوگر لیول تھوڑا سا کم ہوتا ہے, تھوڑا شوگر لیول نیچے گرنا شروع ہو جاتا ہے, کیونکہ آپ 16-17 گھنٹے کہیں کہیں 20 گھنٹے کی بھی آپ فاسٹنگ میں ہوتے ہیں, تو آپ کا شوگر لیول گر رہا ہوتا ہے, کہ اس کی وجہ سے بھی تھوڑی سی کیفیت میں سستی گراوٹ یہ پیدا ہوتی ہے. دوسرا پوٹیشیم لیول آپ کی باڈی کا بڑھ رہا ہوتا ہے, اس کی وجہ سے بھی سستی گراوٹ آپ کی پیدا ہوتی ہے. یہ ایک دو ریزنز ہوتی ہیں جس کی وجہ سے ہوتا ہے, لیکن الٹیمیٹلی اگر اوور آل دیکھا جائے تو روزے کی وجہ سے کوئی اسپیشلی سستی نہیں ہوتی. اچھا, سحری افطاری کے حوالے سے ایک چھوٹی سی موٹی سی بات ہم کرتے چلیں کہ سحری اور افطاری, سحری اس قسم کی لینی چاہیے کہ جو دیر سے ہضم ہوا کرے, یعنی کہ آپ کی مثال کے طور پہ جیسے آپ بنگلہ دیش میں آپ لوگوں کے یہاں چاول استعمال کرتے ہیں, تو وہ چاول جو ہے نا ایک تھوڑا دیر سے ہضم ہوتا ہے, لیکن کم کوانٹٹی میں اگر آپ استعمال کرتے ہیں, نارمل کوانٹٹی میں, بہت ہیوج کوانٹٹی میں استعمال نہ کریں, زیادہ کوانٹٹی میں نہ کریں کہ وہ بہت میدے پہ بہت زیادہ گرانی پیدا کر دے, تذابیت پیدا کر دے. ایک نارمل جو کھانا ہوتا ہے اس طریقے سے آپ استعمال کریں تو اس میں کافی حد تک جو ہے نا, کیونکہ یہ دیر سے ہضم ہوتا ہے.
ڈاکٹر صاحب, جس طرح کے ہم چاول جو ہم اس کو جو ہم پکاتے ہیں तो पहले तो हम पानी को उबलाते हैं, उसके बाद चावल को धोकर वो उबले हुए पानी में हम डाल देते हैं। जब ये पक जाता है, जब एक चावल निकालते देखते हैं हाँ ये नरम हो गया, इसमें हम तेल नहीं डालते हैं,
ठीक है,
कुछ नहीं। जब देखते पक गया है तो फिर आंच को हम बुझा देते हैं, फिर उसको उतार कर हम उसके पानी तमाम को गिरा देते हैं,
ठीक है।
जब पूरा पानी गिर जाता है और वो खुश्क हो जाता है, उसके बाद हम उसको इस्तेमाल करते हैं। तो हम हमें तो भूख लगती है, तो जैसे कि आप हम प्लेट लेते हैं और प्लेट में भरा हुआ ही होता है, और अगर हम रोजाना बाज अगर देखा जाता है कि हमारे यहाँ के तीन टाइम भी चावल चलता है इस तरह के चावल, उसमें सालन वगैरह भी लेते हैं, तो तीन वक्त हम इस तरह के लेते हैं, इस्तेमाल करते हैं। किसी का गिज़ा ज्यादा होता है, कोई दो प्लेट लेता है, कोई तीन प्लेट लेता है, इस तरह के आदमी वो उसके सेहत के मुताबिक वो लेता है। एक प्लेट लेता है और जो नॉर्मली है तो वो एक प्लेट लेता है और भी थोड़ा ले लेता है, और इस तरह के रोजाना दो टाइम तीन टाइम चलता है। तो क्या इससे क्या कुछ जिस्मानी प्रॉब्लम हो सकती है क्या?
देखिए, चावल के हवाले से अगर मैं बात कर रहा हूँ तो मैं शहरी के हवाले से बात कर रहा हूँ। अब मैं शहरी में इस किस्म जरूरी नहीं चावल, और भी मुख्तलिफ आइटम्स होते हैं, जैसे मिसाल के तौर पे आप खजूर है, खजूर को हमने स्टार का आइटम बना के रखा
जी, जी।
लेकिन अगर आप खजूर को आप शहरी में लें, चार खजूर ले लें आप दूध के साथ
जी,
आपको एक अच्छी एनर्जी मिलेगी, देर से हजम होने वाली चीज। फ्रूट का इस्तेमाल ले लें आप, ठीक है, और
शहरी में हाँ
शहरी
फ्रूट का इस्तेमाल
शहरी में भी बिल्कुल करना चाहिए, उससे बहुत फायदा होता है। उमूमी तौर पे हम फ्रूट को खजूर को से इफ्तार के लिए मखसूस कर देते हैं। दूध का इस्तेमाल आप करें, दही का आप इस्तेमाल करें शहरी के अंदर, ये आपको फायदा देती हैं। अब होता क्या है कि हम इस चक्कर में होते हैं कि यार हमने 16 घंटे का रोजा रखना है, खा लो अभी जितना खाना है। अब आपने उस वक्त तो आपने ऊपर तलक भर के खा लिया है, लेकिन जब आप सुबह जब उठते हैं या अपने काम पे जा रहे होते हैं तो आप इस हद तक आप में लागरपन आ चुका होता है, हैवीनेस हो चुकी होती है कि आपको तेजाबियत शुरू हो जाती है उसी वक्त ही, एसिडिटी शुरू हो जाती है। एसिडिटी शुरू होने के बाद जो है ना आपके दूसरे पेट के मामला भी गड़बड़ होना शुरू हो जाते हैं, तो वो रोजे में आपको बहुत ज्यादा आजमाइश का सामना करना पड़ता है।
डॉक्टर साहब, अक्सर ये भी देखा गया कि जितनी भी सहरी कर लें लेकिन असर मगरिब के दरमियान ऐसे ऐसे लोगों को भी कमजोरी लग रही होती है, तो फिर ऐसे इतना खाने का फायदा?
बात तो सही की है आपने,
क्योंकि ऐसे तो पेशेंट हमारे पास आते हैंगे।
बिल्कुल,
शहरी की हिस्ट्री लो तो ठीक ठाक खाया हुआ होता है, लेकिन प्रॉब्लम तो वही होती है।
मैं इसकी वजह बताऊं, शहरी में एक तो ठीक ठाक तो खाया आपने,
जी जी,
पिया भी ठीक ठाक है,
पानी पिया,
पानी ज्यादा,
सही।
ये भी एक सबसे बड़ी मिस्टेक होती है कि शहरी के अंदर हम पूरा जग पी जाते हैं।
अच्छा,
क्यों? क्योंकि आप जब जितना पानी पिएंगे,
बीइंग
ए डॉक्टर आप ये समझते हैं कि पानी पिएंगे तो वो यूरिनेशन के जरिए आपको एक्सक्रीट होगा, बाहर निकलेगा, ठीक है ना, यूरिन के जरिए बाहर निकलेगा। जब यूरिन के जरिए वो बाहर निकलेगा तो तमाम के तमाम जो है ना आपकी फाजिल मादे हैं उसको भी निकालेगा, आपकी कुछ एनर्जीज हैं वो भी तय होंगी उसके अंदर, ठीक है ना, प्लस आप डिहाइड्रेशन की तरफ जाएंगे।
सही,
यूरिन आपका एक्सक्रीट कर गया, आप डिहाइड्रेशन,
यानी इसका मतलब ये है कि शहरी के वक्त नॉर्मल मिकदार में खाना खाया जाए,
नॉर्मल,
और नॉर्मल मिकदार के अंदर ही पानी पिया जाए,
शहरी
और भी चीज ज्यादती में ना की जाए।
बिल्कुल, शहरी और इफ्तार दोनों में यही उसूल होना चाहिए कि नॉर्मल आप इस्तेमाल,
वो जो पानी का जो इस्तेमाल है यानी इफ्तार और शहरी के बीच में हम इस दौरान के
यहाँ बॉडी की रिक्वायरमेंट जो है वहाँ पूरी करें।
अभी जैसे अमीर अल सुन्नत के मदनी फूल है, पानी के हवाले से सुन लेते हैं।
बिल्कुल,
अल्लाह तबारक व तआला की अजीम शान नेमत, इसके बगैर जिंदगी नामुमकिन है। तमाम इस्लामी भाइयों को चाहिए कि रोजाना हो सके तो 12 गिलास पानी के पी लिया करें, इंशाल्लाह आपके गुर्दे ताकतवर रहेंगे। अगर कम पानी पिएंगे तो गुर्दों की बीमारियों का अंदेशा, पेट, हाजमा, इसका नुकसान, तो पानी हाजमे ना पड़े, तो पानी पिएंगे तो इंशाल्लाह आपका पेट भी दुरुस्त रहेगा। और जो कम पानी पीते हैं उनको वो बदन में कमजोरी महसूस होती है, बसाओं पर जिनको कमजोरी महसूस हो वो ट्राई कर लें, दो चार दिन डट के 12 गिलास पानी पिए, इंशाल्लाह तो यूं लगेगा कि जैसे आपने कोई ताकत की गोलियां खाई, पानी पिया। और जब भी पानी पीने लगे तो बिस्मिल्लाह पढ़े, तीन सांस में पिए, उच्चा देख कर पिए, बैठ कर पिए, इंशाअल्लाह गजल मदीना मदीना हो जाए। हाँ, ये देखिए खड़े खड़े पिएंगे तो वो जिगर को नुकसान हो सकता है, खड़े खड़े पीना भी नुकसानदेह है और बड़े बड़े कुआं पीना ये जिगर के लिए नुकसानदेह। हाँ आपे समझा में वो खूब पेट भर के पीना है खड़े होकर किबला रुख और जो दुआ मांगे वो आपे समझा में शिफा है वो पीते ही इंशाल्लाह बदन में फैल जाएगा और बीमारियों को निकाल पाएगा इंशाल्लाह। हम लोटे बर्तन वगैरह में वजू किया उसके बच्चे पानी में भी शिफा है 70 बीमारियां से दूर होती है पीने से और वो भी खड़े खड़े पीना सल्लु अलैहि हबीब
अगर जैसे कोई 12 गिलास ऐसे प्याले 12 नहीं बल्कि 8 भर के पी ले ना ये एक कितने के दो प्यालों में 3 गिलास हो जाएंगे नॉर्मल गिलास होते हैं छोटे वाले तो इस तरह के 8 प्याले रोज के पिए पानी इसको मैं नहीं समझता कि वो शिकायत करे कि मुझे कब्ज है कोई चूरन चाहिए या कोई दवा बता दो ये दवा दवा की दवा गिजा की गिजा जो बोलो पानी अल्लाह की बहुत बड़ी नेमत है बहुत सारी बीमारियों को ये दूर रखता है यहाँ तक कि अगर पानी ज्यादा पिए ना जिस तरह मैं कह रहा हूँ तो इंशाल्लाह जल्दी अमराज जो है ना जल्दी अमराज इससे ही बचत होगी जल्द की जो अमराज होते हैं ये जल्द के सूखने से होते हैं खुश्की पानी ज्यादा जाएगा तो वो इसको तरावट मिलेगी हर चीज को तो इंशाल्लाह वो खारिश भी कम होगी फर्क पड़ेगा इसमें पानी जरूरी है जैसे पौधे को भी पानी नहीं देंगे ना पौधा मुरझा जाएगा तो इंसानी बदन को पानी की वो जरूरत है और एक तादाद है जो पानी नहीं पीती और बेचारे तरह तरह के अमराज में ये मुब्तला रहते हैं ये जवानी में ही बीमार होते हैं ये बुढ़ापे में तो पता नहीं बुढ़ापे तक पहुंचेंगे कि नहीं पहुंचेंगे तो इबादत और कुव्वत हासिल करने के लिए दीन की खिदमत के हवाले से आप पानी पर थोड़ा तवज्जो दिया करें।
सल्लु अलल हबीब सल्लल्लाहु तआला मुहम्मद।
अच्छा डॉक्टर साहब जैसे अमीर अल सुन्नत ने इसमें पानी की तरकीब दिलाई है अब जैसे रमजान की आमद आमद है अब कम व बेश 16 घंटे के रोजे होंगे तो इस दौरान अब हमको पानी के किस तरीके से पीना चाहिए इफ्तार में जैसे भी इफ्तार में और सहरी के दरमियान में पानी की पीने की क्या तरकीब रखें
देखें
और खाने पीने के एहतियातें भी किस तरह रखी जाए।
इसमें अभी तो इफ्तार में अगर आप उमूमी तौर पे ये आजकल ये देखा जाता है कि फौरी तौर पे जो है ना 4-5 गिलास इफ्तार के वक्त ही पी जाता है तो जो हस्ब जरूरत है 1.5 गिलास
जो पानी की प्यास 4-5 गिलास पिए ये पानी है या जूस है या शरबत है
लिक्विड आप ले रहे हैं ना वो पानी की मद में ही ले रहे होते हैं ज्यादातर शरबत जो है ना वो पानी की मद में ही ले रहे होते हैं सादा पानी और शरबत में थोड़ा सा फर्क आ जाता है ना उसमें एनर्जी लेवल थोड़ा सा बढ़ जाता है पानी में एनर्जी लेवल थोड़ा सा कम होता है लेकिन लिक्विड की शक्ल में आप ले रहे हैं माया की शक्ल के अंदर आप ले रहे हैं तो पानी उतना ही लें मतलब 1 या 2 गिलास ख्याल में काफी है उसके बाद नमाज अमाज अदा करें नमाज अमाज अदा करने के बाद मगरिब की नमाज से लेकर टिल सहरी तलक कोशिश करें कि हर 1 घंटे में 1 गिलास पानी पी लिया करें या 1.5 गिलास पानी पी लिया करें तो कम उबेश ये आपका ये तकरीबन 10-12 गिलास आराम से बन जाता है।
अच्छा डॉक्टर साहब अगर जैसे ये जो रोजे होंगे इंशाअल्लाह ज़बरदस्त तो इसके अंदर अगर गर्मी भी हुई तो अगर हम ग़िज़ा खाने पीने की चीजें थोड़ी कम करके पानी की मिकदार बढ़ा दें तो रोजे पे कैसा असर आएगा।
देखें जो खाने पीने की चीजें कम तो नहीं जो बॉडी की रिक्वायरमेंट है वो तो आपने पूरी करनी है जो आपके जिस्म की जरूरत है वो तो आपने देनी है।
जैसे अमूमन जैसे अगर दो रोटी खाते तो 1 रोटी खा लें और पानी की मिकदार बढ़ा दें जैसे अमीर अल सुन्नत ने भी बयान फरमा कि पानी पिएंगे तो इंशाल्लाह इस वजह से जिस्म में ताकत ही मिलेगी।
हाँ बिल्कुल उसमें जिस्म में ताकत तो मिलती है लेकिन जब आप रोजे की कैफियत में होते हैं ना तो आपको एक एनर्जी लेवल चाहिए होता है ना क्योंकि रोजे की कैफियत में पानी क्योंकि पानी अगर आप इफ्तार से सहरी से में ज्यादा पी लेते हैं जैसे पहले हमने बात की थी कि पानी अगर ज्यादा पी लेंगे तो वो पेशाब की शक्ल में बाहर निकल जाएगा
सही
तो वो एनर्जी लेवल आपका रहेगा नहीं जबकि आप रोटी वगैरह जो भी खाएंगे उसमें भी अच्छा रोटी में भी कोशिश करें कि जो अनछना आटा होता है ना
अच्छा
उसकी रोटी का इस्तेमाल करें इसकी डाइजेशन इसका हजम होना जरा डिले होता है स्लो होता है देर से होता है तो ये काफी देर तलक जो है ना आपके मैदे में रहती है क्योंकि मैदा तो एक स्टोर का काम कर रहा होता है बेसिकली हमारा कि वहीं से थोड़ा थोड़ा होकर जो है ना वहां तो में जाके डाइजेशन हो रही होती है तो वो एक काफी देर तक रहती है तो भूख का एहसास आपको इतनी जल्दी नहीं होता कि आप आराम से जोहर के बाद तलक का ऐसा टाइम होता है कि आपको भूख का एहसास नहीं होगा तो पानी जो है जरूर लेना चाहिए और उसमें पानी की मिकदार अपनी बॉडी की रिक्वायरमेंट के हिसाब से जरूर पूरी करनी
चाहिए। कमोबेश 12 गिलास कर देना
12-13 गिलास मौसम के हिसाब से, एटमॉस्फेयर के हिसाब से जरूर करना चाहिए। अच्छा, इसमें एक चीज सलमान भाई मैं आपसे पूछता चलूं कि जैसे अभी हम सादा पानी की पी रहे
जी,
ठीक है ना, कुछ शरबत होता है
जी,
ठीक है, एक नारियल पानी भी तो होता है, उसकी कोई इफादियत वगैरह होती है कुछ? उसमें कुछ एनर्जी लेवल होता है, कुछ नहीं होता है? लोग बहुत पीते हैं क्या उनमें, अगर हम इफ्तार में इस्तेमाल करें इस किस्म की कोई चीज, क्या फरमाते हैं
इसमें? तो पहले अमीर अली सुन्नत ने जो फरमाया वो सुन लें।
हाँ, लब्बैक।
अमीर अली सुन्नत के नारियल पानी के हवाले से कुछ मदनी फूल हैं वो सुनवा दें, तो वो सुन लेते हैं पहले।
नारियल के फवाइद में से ये कि नारियल खाया भी जाता है, इसके अंदर से निकला हुआ पानी पिया भी जाता है, फिर इसका तेल लगाया भी जाता है, नारियल का गर्मा गर्म तेल जो बर्दाश्त किया जा सके वो अगर लगाया जाए तो इंशाल्लाह गिरते हुए बालों को रोकेगा। नारियल के तेल से बदन पर मसाज भी किया जा सकता है, इससे बदन को सुकून मिलता है और ये हड्डी और जोड़ों के दर्द के लिए मुफीद, सूजन के लिए भी फायदेमंद है। और नारियल के पानी में प्रोटीन, पोटाशियम और विटामिन बी कंपाउंड मौजूद होता है। नारियल के पानी से वर्जिश के दौरान पट्टों में होने वाली टूट फूट की मरम्मत होती है और जिस्म में नमकियात की कमी दूर होती है और बंदा फौरन चाको चमन हो सकता है। मेडिकेटेड खोपरे के तेल से दिल में 2 मरतबा गरारे करने से दांत सेहतमंद रहते हैं। रोजाना नारियल का पानी पीने से हुस्न व जमाल में भी इजाफा होता है। नारियल के पानी से मुतालिक एक तहकीक जो हाल ही की गई है उसमें इंकशाफ हुआ है कि ऐसे अफराद जो नारियल का पानी बाकायदगी से इस्तेमाल करते हैं उनमें न सिर्फ खून की गर्दिश बेहतर होती है बल्कि उनका ब्लड प्रेशर भी नॉर्मल रहता है। और ये नारियल का पानी बाकायदगी से पीने वाले दिल के दौरे समेत, हार्ट अटैक समेत दिल के दीगर अमराज से भी इनको प्रोटेक्शन हासिल होता है और ब्लड शुगर लेवल जो है वो भी नारियल का पानी जो कंट्रोल करता है। बीमारी से मुकाबले की जो ताकत होती है ये बाजों में कम होती है, तो इस ताकत को ये बढ़ाता है, डिफेंसिव पावर। और जो औरत उम्मीद से होती है बाज डॉक्टर उसको खास मशवरा देते हैं नारियल का पानी पीने का, तो ये उसके लिए भी मुफीद है। और ये क्योंकि ऐसी औरत को कब्ज बहुत नुकसानदेह होता है, कब्ज नहीं होने देता ये। नारियल का पानी पेशाब आवर भी है, पेशाब बढ़ाता है, इससे गुर्दों का मरीज जो है उसके लिए ये मुफीद है। जिसको ये मुंह पे कील निकलते हैं खासकर नौजवानों को, इससे ही बड़े परेशान होते हैं, तो इस तरह के कीलों पर अगर ये नारियल का पानी जो है इसको मसाज करेंगे, मेमनी बोलते भूसेंगे इसको, तो इससे इंशाल्लाह ये चेहरे पर जो फिंसियां बनती हैं, कील वगैरह बनते हैं, इसका खात्मा होगा।
सल्लू अला हबीब
सल्लल्लाहु तआला।
डॉक्टर साहब, इस पे तो नारियल के पानी पे अमीर अली सुन्नत ने माशाल्लाह बड़े अच्छे मनी फूल अता फरमाए। अभी इंशाल्लाह कुछ कॉल्स हैं वो ले लेते हैं, उसके बाद फिर इंशाल्लाह नारियल के पानी पे डिस्कस करेंगे। कॉल सुना दीजिए मदीना।
अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहु।
সাগে আত্তার মোহাম্মদ গিয়াসউদ্দিন আত্তারি বাংলাদেশের শহর চট্টগ্রাম রাঙ্গুনিয়া থেকে আরজ করতেছি। আমার প্রশ্ন হতে যাই যে অনেক সময় দেখা যায় অনেক স্থানীয় ভাই ক্ষুধার কারণে রোজা রাখা সম্ভব হয় না, যে প্রচুর ক্ষুধার কারণে ওদের রোজা রাখা খুবই কষ্ট হয়ে যায়, তো ওনাদের সেহরির সময় কোন বস্তু খেলে, কোন জিনিস খেলে বা মেডিকেলি ভাবে কোন ওষুধ ব্যবহার করলে এদের ক্ষুধাটা কম লাগবে এবং এদের জন্য রোজা রাখা আসানি হয়ে যাবে, সহজ হয়ে যাবে? মেহরবানি করে মাদানী ফুল ইরশাদ করে রহনুমাই করার মাদানী অনুরোধ।
মাশাআল্লাহ, বাংলাদেশ সে কাল আইয়ে
মাশাআল্লাহ।
ও আপ इसका बता दीजिए क्या फरमाया
जी। इस्लाम भाई अर्ज कर रहे थे कि बहुत सारे इस्लाम भाई ऐसे हैं जो रोजा रख नहीं पाते, भूख बर्दाश्त कर नहीं पाते, तो अब बता दें कि सहरी के वक्त क्या खाएं जिससे वो सारा दिन वो चल सके, रोजा रख सके, और कौन सी दवाई इस्तेमाल करें या क्या करने से उनको ये कमजोरी भी दूर हो और वो रोजा भी रख सके। और उन्होंने ये भी बात कही कि सहरी के वक्त कि हम क्या इस्तेमाल करें, कौन सा गिजा खाएं, جس ہمیں طاقت پھر ملے اور ہم روزہ رکھ سکے.
اچھا نیکسٹ کال بھی, ایک اور کال بھی رکھ صاحب وہ بھی سن لیتے ہیں پہلے.
ہاں لے,
دو کالز اور ہیں وہ بھی سنا دیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
আমি মোহাম্মদ শাহজাহান আত্তারি, বাসা রাজশাহী. আমার একটা প্রশ্ন হচ্ছে যে ইফতারিতে তো আমরা অনেক ধরনের পেঁয়াজি, বুট, ছোলা ইত্যাদি খেয়ে থাকি, তা আসলে ইফতারিতে কি খেলে সব থেকে ভালো হয় এবং তাড়াতাড়ি ইফতারিটা করা যায়? আসসালামু আলাইকুম রহমতুল্লাহি ওয়া
বারাকাতুহু. ওয়ালাইকুম আসসালাম ওয়া রহমতুল্লাহি ওয়া বারাকাতুহু.
শাহ সাহেব ইয়ে আজ করে থে কে আমার ইসলামী ভাই কে আফতারি কে ওয়াক্ত বুট মানে ছোলে বগেরা আর পেঁয়াজু আর সব মিক্স করতে খাতে তো আপনি নুকসান বতায় কি কম খানা চাই তো পুছা ইয়ে কি আফতারে কো বক্ত হম ক্যা খায়ে জিসে আমাদের জিসম শুট করেন.
দূসরি কল হি দে এক কল ভি দে.
আমার নাম মোহাম্মদ সোহেল রানা, আমার বাড়ি বাংলাদেশের শহর নারায়ণগঞ্জে. আমার একটি প্রশ্ন ছিল যে আমরা তো সামনে রমজান আসছে, রোজা রাখবো, তো এই সময় পেটে অনেক সমস্যা দেখা দেয়, তো যদি এর ব্যাপারে কোনো আমাদেরকে চিকিৎসার ব্যাপারে বলে দিতেন যে পেটের সমস্যা থেকে কিভাবে বাঁচতে পারি তাহলে খুব ভালো হতো. আসসালামু আলাইকুম রহমতুল্লাহি ওয়া বারাকাতুহু.
ওয়ালাইকুম আসসালাম ওয়া রহমতুল্লাহি ওয়া বারাকাতুহু.
ইসলামী ভাই পুছ রহে থে কে রমজান আনে ওয়ালা হে তো ইসলামী ভাই রোজা ভি রখেঙ্গে, তো বাতো কা দেখা যাতা হ্যাঁ কি পেট মে বহুত তকলিফ হতা হ্যায়, পেট মে প্রবলেম হতা হ্যায়, তো আপ কুছ বতা দে, এসা কোই নুসখা বতা দে কি পেট কা প্রবলেম ভি যাতা রহে আর রোজা ভি হম রখে.
পেট কা প্রবলেম কে বারে মে কুছ তশরিহ কি উন্হোনে কিস কিসম কা হতা হ্যায়?
ইস তরহ নেই বতাই.
পেট মে সব প্রবলেম সে মুরাদ ইনকি শায়দ ইয়েহি হোগি কি বদহজমি.
বদহজমি হোগি জি.
ইনশাআল্লাহ সজল বতাতে হ্যায়. কল কল সে
اور کوشچن سب ان کے پہلے سوال کے جوابات دے دیں تو بھی
اس میں پہلے بھی دو سوال ہمارے پاس باقی ہیں ان کو بھی لے کے چلتے ہیں. ایک اسلامی بھائی کی کال آئی تھی جنہوں نے ٹون ٹون کا کوئی پرابلم کا عرض کیا تھا, تو ان کے لیے عرض یہ ہے کہ فی الوقت تو آپریشن کے بارے میں نہ سوچیں. اس کی وجہ یہ ہے کہ رمضان آ رہا ہے,
صحیح,
رمضان میں آزمائش ہو جائے گی ان کو, تو یہ کوئی اتنے ایمرجنسی والی سچویشن نہیں ہے کہ اس کے لیے آپ رمضان میں آزمائش پیدا کریں. رمضان کے بارے میں مشورہ کر کے اس کے بارے میں کیا جا سکتا ہے کہ رمضان, کیونکہ اگر رمضان میں کسی آپریٹو پروسیجر کی طرف جائیں گے
تو روزے
روزے میں آزمائش ہو سکتی ہے ان کے لیے بھی, گھر والوں کے لیے بھی, باقی فیملی ڈسٹرب ہوتی ہے آپریشن کے معاملات کے اندر.
ٹونسلز کا تو عموماً اس وجہ سے بولتے ہیں نا کہ بار بار جلدی جلدی گلا خراب ہو جاتا ہے, انفیکشن ہو رہا ہوتا ہے, الرجی ہو رہی ہوتی ہے, تو اس طرح کے مریضوں کے لیے یہ مدنی پھول کیسا ہوگا کہ یہ کھٹی چیزوں سے, ٹھنڈی چیزوں سے احتیاط کریں تو پھر دیکھ لیں ہو سکتا ہے کہ ان کو فائدہ ہو جائے, آپریشن کی طرف بھی نہ جانا پڑے.
بات وہی ہوتی ہے نا, کہتے ہیں نا احتیاط علاج سے بہتر ہے,
صحیح,
احتیاط کریں گے تو ڈیفینیٹلی ان کو بہت فائدہ ہوگا, اس سے یہ نہیں کہ نہیں ہوگا فائدہ, فائدہ ڈیفینیٹلی ہوگا ان کو. احتیاط کریں, ایک مہینہ احتیاط کر کے دیکھ لیں, روزہ رکھ لیں پراپر طریقے سے, جو ایک روزے کی ایک خصوصیت ہے, ایک حسن ہے روزے کا, اس کو اپنائیں اور اس کے بعد دیکھیں گے اس کا کیا فائدہ ہوگا.
ممکن
انشاءاللہ عزوجل آپریشن کی ضرورت ہی نہیں پڑے گی انشاءاللہ. دوسرا جو سوال ہے وہ ہے کہ ایک سائیں بھائی نے بات کی تھی, ان کے پاؤں کی ایڑیوں میں درد ہوتا ہے
اور سوجن بھی ہے,
سوجن بھی آتی ہے. اب پاؤں کی ایڑیوں میں درد ہوتا ہے, سوجن آتی ہے, تو اس کے لیے بہتر یہ ہے کہ کسی آرتھوپیڈک سرجن کو چیک اپ کروا لیں. اس میں ایک آدھ ٹیسٹ ہوتا ہے, بعض اوقات یورک ایسڈ لیول جو ہے وہ بڑھ رہا ہوتا ہے, ایک گاؤٹ کی بیماری ہوتی ہے, جوڑوں کی تکلیف جس میں یہ لیول بڑھ جاتا ہے, جس کی ایسی پرابلم آنے لگ جاتی ہے.
اس میں ایسا ہوتا ہے کہ جیسے اکثر لوگ بڑی ہیل کے جوتے پہنتے ہیں
جی,
اور ان کے زیادہ دیر کھڑے ہونے کا کام بھی ہوتا ہے, یا اونچی ہیل پہنتے ہیں جی, اس کی وجہ سے بھی ان کو یہ پرابلم ہو سکتی ہے.
نیچر آف ورک پہ ڈیپینڈ کرتا ہے کہ ان کا کام کس قسم کا ہے,
اور اگر موٹی ہیل پہن رہے ہوں اس کی ہیل کی وجہ سے ان کے اینکل کے اندر درد آ رہا ہو.
اگر ایسا کوئی دوسرا کوئی ایلیمنٹ ہے
صحیح
کہ, لیکن اس میں तो उसको रिलीफ करने की कोशिश करें, जैसे आपने दो तीन चीजों की तरफ पॉइंट ऑफ किया। अगर ऐसी कोई चीज है, मिसाल के तौर पर ज्यादातर खड़े रहने का काम है इनका
जी,
तो कोशिश करें कि जितना टाइम इनको बैठने का मिले ना, तो अपने पैरों को लिफ्ट करके बैठे, मतलब बिल्कुल लटका के ना बैठे। अगर कुर्सी पे बैठते हैं तो सामने रखें, कोई स्टूल वगैरह रख के, कोई ऐसी थोड़ी सी ऊंची चीज रखे, उसके ऊपर पैर रख के बैठ जाए, ताकि थोड़ा सा रिलैक्स मिले पैरों को, उसकी सूजन वगैरह कम हो।
और अगर चप्पल इस्तेमाल करें वो फ्लैट हो, बिल्कुल हील वाली ना हो,
हील वाली चप्पल ना हो, फ्लैट चप्पल हो, ये तजुर्बा करके। अगर ये इशू है उनके साथ, अगर ये इशू नहीं है, तो फिर ये है कि ऑर्थोपेडिक सर्जन को चेकअप करवा के उनके मशावरत के बाद वो टेस्ट वगैरह होते हैं वो करवा के उसका ट्रीटमेंट किया जा सकता है। अच्छा, तभी मैंने सवाल पूछा था कि
सहरी वाला,
सहरी और इफ्तारी
दो सवाल। ये तो सवाल सभी जगह होगा ना कि सहरी में क्या करें, ताकत भी रहे, रोजा भी रहे।
हाँ, ये बहुत कॉमन सा सवाल है। और ये
ऐसा तो नहीं कि रोजा रखेंगे तो आदत बनेगी, इसको एक्लिमेटाइजेशन बोलते हैं। आदत बनेगी भी तो हैबिट बन जाएगी, हैबिट बन जाएगी तो भी कमजोरी वीकनेस वगैरह, क्योंकि अचानक से एक पूरा शिफ्ट होता है, रूटीन चेंज होता है। अक्सर अमूमन लोगों की रूटीन नहीं होती,
रूटीन डेफिनेटली रूटीन चेंज होता है, आपका सिस्टम में फर्क तो आता ही आता है, इसमें कोई दो राय नहीं है। लेकिन इसके अंदर जो इसमें जो कोताही आती है ना, वो हमारी अपनी आती है।
अच्छा।
तो हम जो डाइट वगैरह जो जैसे हम शुरू से बात कर रहे हैं डाइट के ऊपर, कि आप अपनी खुराक अगर इस किस्म की लेंगे तो आपको कभी कमजोरी नहीं महसूस होगी। मिसाल के तौर पर हम लोग शहरी के अंदर जो अभी बताया कि बांग्लादेश में क्या ट्रेंड चलता है शहरी का, अगर इस किस्म का लेंगे तो आपको प्रॉब्लम होगी।
इवन इसी शहरी के हवाले से कॉल भी, वो कॉल भी ले लेते हैं, सुना दें कॉल मदीना।
अरे ये है कि अगर सहरी के वक्त परांठे के ऊपर देसी घी और शक्कर रख के खा ली जाए तो उसमें कोई नुकसान तो नहीं है?
देसी घी और शक्कर,
पराठा भी है,
पराठा भी है,
पराठा भी है, देसी घी भी और चीनी भी है।
अच्छा, इंशाल्लाह सोचल अर्ज करते हैं इसके ऊपर भी। अच्छा, इसमें हम बात कर रहे थे शहरी इफ्तारी के हवाले से, तो कोशिश करें कि शहरी के अंदर बिल्कुल सिंपल डाइट लें, जैसे नॉर्मल हम खाना खाते हैं।
सही।
और जैसे हमने पहले अर्ज किया कि अगर रोटी वगैरह खाने की तरकीब है,
सब अभी पराठे से याद आया मुझे, अमूमन लोगों का कंसेप्ट ये कि शहरी में नॉर्मल रूटीन में वो लोग पराठों का इस्तेमाल नहीं करते हैं, लेकिन शहरी में पराठे का इस्तेमाल करते हैं। उनका गुमान ये होता है कि ये ज्यादा देर तक चलेगा और ज्यादा एनर्जी देगा, तो शहरी में पराठे का इस्तेमाल कैसा?
मेरा ख्याल देखें, अगर ये सोच के इस्तेमाल कर रहे हैं कि इससे ज्यादा देर तक चलेगा तो वो जरा मुश्किल काम है।
अच्छा।
क्योंकि बहरहाल जो फी जमाना पराठे में भी वही आटा इस्तेमाल होता है जो फी जमाना रोटी में
होता है।
अगर आप पराठा वही अनछने आटे का इस्तेमाल करते हैं तब तो कोई मुजायका नहीं।
सब ये तो घी भी लगा रहे हैं, देसी घी उस और चीनी भी मिला रहे हैं,
तो इनको थोड़ी सी आजमाइश हो सकती है कि देसी घी और चीनी वगैरह इस्तेमाल करेंगे आप तो आपको लाजिम आते हैवीनेस, भारीपन बहुत ज्यादा हो जाएगा।
तो जो उनकी जो कॉल आई थी इस टाइम में, कि वो कॉल का जवाब इसी में आ गया फिर।
हाँ, वही मैं बात कर रहा हूँ ना कि जो आपने शहरी और इफ्तारी का खाने का मैार है ना, वो इस तरह का रखना है कि आगे आपको प्रॉब्लम ना हो। आप यही चाह रहे हैं ना कि आपकी इफ्तार तलक आप काफी हद तक बेहतर रहे, कमजोरी महसूस ना हो। और इनका पराठा और देसी घी खाने का मकसद भी यही है कि आगे इफ्तार तलक इनको कमजोरी महसूस ना हो।
अच्छा,
ठीक है ना, तो इसका यही तरीका होगा, ऐसी खुराक लें जो हजम देर से होती हो।
सही।
अब ऐसी खुराक के अंदर
तो डॉक्टर साहब इसमें तो दो रोटी से भी गुजारा हो सकता है,
आराम से आराम से हो सकता है। आप एक गिलास दूध ले सकते हैं, थोड़ा सा दही ले सकते हैं, अनछने आटे, मैं फिर कह रहा हूँ अनछने आटे की रोटी, आम रोटी की बात नहीं कर रहा, मैदे वाली रोटी की बात नहीं कर रहा, अनछने आटे की रोटी ले जिसमें कॉम्प्लेक्स कार्बोहाइड्रेट वाली, जो हम अपनी मेडिकल जबान में अगर हम बात करें कि कॉम्प्लेक्स कार्बोहाइड्रेट वाली चीजें जो है, अगर आप उसका इस्तेमाल करेंगे तो आपको काफी हद तलक भूख का एहसास नहीं होगा, और होगा भी तो बहुत देर में होगा।
डॉक्टर साहब, यहाँ हमारा एक कॉन्सेप्ट है कि अमूमन अक्सर लोगों का ये कॉन्सेप्ट है कि हमें भाई कल रोजा रखना है तो हमें अच्छा गिजा लेना है कि हमारे अंदर ताकत हो और हम अपना काम भी सही से कर सके ना, जो वर्क है हमारा, हार्ड काम है या नॉर्मल काम है या कारखाना में काम है या ऑफिस में आना जाना है या दौड़ भाग का काम है, तो रोजा तो हम रखेंगे लेकिन हमें कुछ ऐसा गिजा लेना है जिससे हमारा जिस्म में फुल एनर्जी हो और हम थके ना। तो इसलिए शायद ये कंसेप्ट है कि शायद इसलिए ये शहरी में ऐसा ले लेते होंगे। तो اس حوالے سے بھی آپ ارشاد فرمائیں گے کہ کیا کیا جائے، یہ کنسپٹ کیا صحیح ہے؟
دیکھیں میں وہی عرض کر رہا ہوں نا کہ اس یہ جو آپ کانسیپٹ بتا رہے ہیں اکثریت کا یہی سوچ ہوتی ہے، یقیناً اکثریت کی یہی سوچ ہوتی ہوگی، لیکن اس میں میں اس سے متفق نہیں ہوں. اس کی وجہ یہ ہے کہ
اس میں ایک چیز اضافہ کر دوں میں کہ بھلے کتنے سے ہیوی کھانا کھا لے، فاسٹنگ تو 16 گھنٹے، کوئی ایسی چیز تو ہے نہیں جو 16 گھنٹے تک آپ کو سپورٹ دے گی.
نہیں
ہے ایسی کوئی چیز؟
نہیں ایسی کوئی چیز نہیں.
برداشت تو پھر بھی آپ کو کرنا پڑے گا،
بالکل،
بھلے 6 گھنٹے بعد یا 8 گھنٹے بعد،
لیکن اس کا جو ہے نا وقفہ بڑھ جائے گا نا. اب مثال کے طور پہ کوئی ایسی، اب جیسے بھائی بتا رہے ہیں یا جیسے یہ دیسی گھی والا ہے، شکر کے ساتھ آپ پراٹھے کے ساتھ کھا رہے ہیں، آپ نے 2 شکر کے ساتھ دیسی گھی کے ساتھ پراٹھے یا 3 کھا لیے، ٹھیک ہے، فجر کی نماز پڑھ لی، فجر کی نماز پڑھنے کے بعد آپ جو ہے کیا کہتے ہیں 2 گھنٹے کے بعد آپ کو ایسیڈیٹی تیزابیت، اب وہ جو تیزابیت ہے اب اس کا کیا کریں گے؟ آپ کو دوا بھی نہیں لے سکتے.
صحیح،
ٹھیک ہے نا. آپ کا وہ روزے کا پورا کا پورا پیریڈ شاید بھوک تو آپ کو نہ لگے، تیزابیت میں ہی پریشان ہو جائیں گے.
اچھا،
ٹھیک ہے نا. آپ اس چکر میں رہیں گے کس طریقے سے یہ ٹائم پیریڈ گزرے میرا، تو آپ نہ کام کر سکیں گے صحیح طریقے سے، ذہنی طور پہ سکون میں نہیں ہوں گے آپ، تیزابیت کی وجہ سے کام کاج میں بھی ہرج ہو رہا ہوگا آپ کو. مطلب آپ نے ایک پازیٹو سوچ اپنے طور پہ ذہن میں یہ لی کہ میں خدا اچھی کھاؤں گا تو میرا کام کاج اچھے طریقے سے ہوگا، دن کا آغاز اچھا ہو جائے گا، اپنے جو روزمرہ کے کام ہیں وہ بہتر طریقے سے ہوگا، اس کا بالکل الٹ.
اچھا،
عمومی طور پہ ایسا ہی ہوتا ہے نا کہ اس کا بالکل الٹ ہوتا ہے کہ صبح آپ اٹھتے ہیں طبیعت میں بھاری پن محسوس کر رہے ہوتے ہیں، اور عمومی طور پہ جب آپ کا یہ روٹین چینج ہوتا ہے کھانے پینے کا تو آپ میں ایک بہت کامن سی کمپلین ہے، انشاءاللہ ہم آگے چل کے اس کے اوپر بات کریں گے کہ رمضان میں کون کون سی کامن کمپلین آتی ہیں،
قبض
کی شکایت، کانسٹیپیشن جو ہے وہ عمومی طور پہ ہو جاتا ہے، وہ ہیوینیس الگ فیل ہو جاتی ہے، تو وہ ایک وہ کہتے ہیں ڈسکمفرٹنیس جس کو کہتے ہیں وہ پیدا ہو جاتی ہے آدمی کے اندر. تو ایسی صورتحال کے اندر ایک عام آدمی اپنے کام کاج کو صحیح انداز میں نہیں پرفارم کر پائے گا، یعنی 100% طور پہ وہ نہیں کر پائے گا.
اس سے پتہ چلتا ہے کہ واقعی ابھی مجھے تھوڑا سا یا ہو رہا ہے کہ مشاہدہ بھی ہوا، دیکھا بھی گیا ہے کہ اب سمجھ میں آ رہا ہے آپ کی گفتگو سے کہ یہ جو ہمارا جو کنسیپٹ ہے تب یہ مس کنسیپٹ ہے.
بالکل،
کہ ہم زیادہ کھا لیں گے، ہیوی کھانا کھا لیں گے تو اچھا ورک کر سکیں گے. نہیں، میں بعض وقت میں نے یہ مشاہدہ کیا، دیکھا ہے کیا ہو گیا، سینہ بہت جل رہا ہے، کہ آ رہا ہے، مجھ سے نہیں ہو رہا ہے. کیا ہو گیا بھائی، کیوں ہو گیا ہے، ٹھیک ٹھاک تو نہیں، کیا ہو گیا تھا، تو رات میں تھوڑا زیادہ کھانا ہو گیا تھا، اور افطار میں تو پوچھو مت کہ کیا ہوا تھا، دعوت بھی تھا، تو وہ ایسیڈیٹی ہو جاتا ہے گیسٹرک. تو آپ کا یہ بات سے مجھے اب یہ ہوا کہ نہیں، ہم جو کنسیپٹ لے کے اتنا دن سے چل رہے تھے کہ سحری میں زیادہ کھا لیں گے تو ورک اچھا سے کر سکیں گے، نہیں، بلکہ وہ بیمار اکثر کو دیکھا جاتا ہے کہ وہ زیادہ کھا جانے جب وہ کھاتے ہیں تو وہ ڈیوٹی بھی جا نہیں سکتے، وہ تیزابیت ہوتا ہے، کیا ہو گیا، تیزابیت ہو گیا، اب مجھ سے ہو برداشت نہیں ہو رہا، میں کہیں باہر نہیں نکل پاؤں گا. تو یہ اچھی بات آپ نے ارشاد فرمائی کہ یہ کنسیپٹ ہمارا غلط ہے، اگر ہم اس طرح سے لے کے چلیں کھانے کے نظام کو تو ہم اپنا ورک بھی صحیح سے کر سکیں گے.
اور اچھا ڈاکٹر صاحب، اسی کے اس کو کلینیکلی ہم اس کو یوں ایکسپلین کر سکتے ہیں کہ جیسے صبح سحری کر لی، نارمل سحری کر لی، نارمل مقدار کے اندر آپ نے اگر سحری کر لی، روزے کی حالت کے اندر جو کلینیکل ریسرچ ابھی میرے سامنے ہے کہ جسم کے اندر انسولین کا لیول جو ہے کم ہو جاتا ہے، اور گروتھ ایک ہوتا ہے حدود ہوتا ہے، گروتھ ہارمون کہتے ہیں اس کو، اس کا لیول بڑھ جاتا ہے. اب جو گروتھ ہارمون کا لیول جسم کے اندر بڑھتا ہے، لیکن یہ بڑھتا ہے روزے کی حالت میں، انسولین کا لیول کم، گروتھ ہارمون کا لیول زیادہ. ابھی گروتھ ہارمون جسم میں کرتا کیا ہے، جو جسم کے جو مسلس ہوتے ہیں، چربی ہوتی ہے، اس کو موو کرا رہا ہوتا ہے، آپ کو انرجی دے رہا ہوتا ہے.
بالکل،
تو اس سے تو سمجھ میں یہ آ رہا ہے کہ اگر ہم سحری ہلکی رکھیں گے تو قدرت کا نظام موجود ہے، اللہ تعالیٰ نے نظام ایسا بنایا ہوا جسم کے اندر کہ ہارمون کے تھرو بھی جسم کے اندر بیلنس ہو جائے گا، بھلے آپ سحری ہلکی بھی لیں.
ایگزیکٹلی، دیکھیں ابھی ہم کو وقت نہیں مل پایا، اگر ہم پورا سسٹمک وے پہ
اگلے سلسلے میں
انشاءاللہ تو جب ہم سسٹمک طریقے سے لے کے چلیں گے نا تو یہ ساری چیزیں سمجھ میں آنے لگ جائیں گی کہ یار کم کھانے سے کیا فائدہ ہوگا ہم کو
انشاءاللہ،
اور کتنا فائدہ ہوگا، اور کون کون سے نظام ہضم پہ تو ہوگا ہی ہوگا فائدہ، لیکن اور کون کون سے سسٹم پہ ہم کو فائدہ ہوگا. اب جیسے ابھی آپ نے یہ بات بتائی نا، तो अगर मैं इसमें इस तरह ऐड करूं कि रोजा रखने से
जी
उम्र में इजाफा हो सकता है तो ये सही होगा कहना इस तरह जिस तरह आपने ये पॉइंट रेज किया उस हिसाब से?
डॉक्टर साहब इसको बोलते हैं जीन एक्सप्रेशन। जीन एक्सप्रेशन एक पूरा प्रोसेस होता है कि हर खलिये के अंदर इस तरह की जीन मौजूद है। जीन से मुराद यानी डीएनए होता है, उस डीएनए के अंदर जीन कहलाती है। रोजे की हालत में जिस्म होता है तो ऐसी जीन्स जो खलियों को मार देती हैं वो जो होती है ना उनकी लाइफ बढ़ने लग जाती है। वो उनकी लाइफ खलियों की जो जिंदगी होती है ना वो बढ़ने लग जाती है। जब एक सेल की लाइफ बढ़ जाती है तो एक ऑर्गेन की लाइफ बढ़ जाती है, एक गुदूद की लाइफ बढ़ जाती है, और एक गुदूद की जब लाइफ बढ़ेगी तो पूरे जिस्म की लाइफ भी बढ़ जाती है। यानी ये एक ऑटोफेजी का एक पूरा प्रोसेस होता है, वो पूरा जब पूरा प्रोसेस जो है जीन के थ्रू कंट्रोल होता है। अभी इसका असर रोजे के थ्रू ही आता है, स्टार्वेशन यानी रोजा रखेंगे, रोजे के थ्रू ये जीन एक्सप्रेशन होती है। इससे जिंदगी की जो मिकदार है बस क्लिनिकली जो लोग
क्लिनिकली
बोलते हैं कि लाइफ बढ़ जाती है
जी जी।
इसके साथ साथ जो है दिमाग के ऊपर इसके बड़े पॉजिटिव असरात होते हैं। एक होता है दिमाग के अंदर ब्रेन ड्राइव न्यूरोट्रॉपिक फैक्टर बोलते हैं इसको, BDNF कहलाता है ये। जब हम रोजे की हालत में होते हैं तो दिमाग के अंदर BDNF का फैक्टर जो रिलीज होता है ये बढ़ जाता है। इसका काम क्या होता है इस केमिकल का, कि जो दिमाग के खलिये होते हैं जो खत्म हो रहे होते हैं या डैमेज हो रहे होते हैं या किसी वजह से मुतासर हुए होते हैं इनको ग्रोथ करा रहा होता है, यानी इनकी रीजनरेशन करा रहा होता है। दिमाग का खलिये जो खराब हो गए हैं तो वो ठीक होने लग जाते हैं। अमूमन जो होता है कि 50 साल 60 साल की उम्र के बाद जो एक आम कंप्लेन सुनने में आती है कि चीजें याद नहीं रहती, भूलना शुरू हो जाते हैं। हमारी टर्म्स में इसको अल्जाइमर डिजीज बोलते हैं। तो इसमें ये मेंशन किया हुआ है, क्लिनिकली अप्रूव लिखा हुआ है कि वो लोग जो फास्टिंग कर रहे हैं रोजा रख रहे हैं तो उनका जो दिमाग के जो खलियों का न्यूरॉन्स का हीलिंग प्रोसेस है वो बढ़ रहा है, उसकी वजह से इनको जो अल्जाइमर है बीमारी हुई हुई है उसमें कमी आ रही है।
अच्छा जाते जाते अगर मुझे एक सवाल रह गया, अगर मैं उस पर
सही जवाब,
इसमें इस्लामी भाई ने सवाल पूछा था उनके पेट में प्रॉब्लम रहती है, अगर पेट की प्रॉब्लम उन्होंने क्लियर नहीं की कि प्रॉब्लम रहती क्या है पेट में, तो बात यही है कि अगर उनको पेट में प्रॉब्लम हुई गैस वगैरह की शिकायत अगर रहती है तो अपने खाने पीने के मामलों पर गौर करें। वो हमने इतनी लंबी डिस्कशन अभी की है उसमें यकीनन उनको काफी कुछ सुना होगा उन्होंने कि क्या उनको एहतियात करनी चाहिए क्या नहीं करनी चाहिए, तो उस पर एहतियात करें, खाने पीने के मामलों पर एहतियात करें और उसके बाद देखें इंशाअल्लाह सुजल आपको काफी हद तक इसमें पेट की प्रॉब्लम में फायदा होगा। और रात के टाइम कम से कम आधा से पौन घंटा जो है ना चहलकदमी की आदत बनाएं, वॉक करने की आदत
इंशाअल्लाह
इंशाअल्लाह।
जो है बीमार सेहत के तालिब उन पे फरमा करम तुझसे रहम करम की दुआ है या खुदा तुझसे मेरी दुआ।